युहन्ना प्रभुका बाह्र चेलाहरूमध्ये सबभन्दा नजिकको चेला थिए। युहन्नाले युहन्नाको सुसमाचार पनि लेखेका हुन्, जसको धेरै पदहरू चाहिँ हामीले बारम्बार सुनेका छौँ। कतिपय पदहरू तपाईँहरूलाई कण्ठ पनि हुनुपर्छ, जस्तो कि युहन्ना 3:16 कतिजनालाई कण्ठ छ, एकचोटि हात मात्र उठाउनुहोस् त भन्न लाउँदिन, ल धेरैजनालाई आउँछ, धन्यवाद है। युहन्ना 3:16 युहन्नाले लेखेका हुन्, पवित्र आत्माद्वारा हो, उसले आफ्नो विचारले लेखा त होइन, तर युहन्नाद्वारा परमेश्वरले युहन्नाको सुसमाचार लेखाउनु भयो। युहन्ना 3:16 युहन्ना 1:12 पनि कण्ठ होला, तर जतिले उहाँलाई के गरे, ग्रहण गरे, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा के गर्दछन्, विश्वास गर्दछन्। युहन्नाले चाहिँ युहन्नाको सुसमाचारमा धेरै पटक चाहिँ विश्वास 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 भन्दै प्रभु येशूमा विश्वास गर्नेले अनन्त जीवन पाउँछ भनेर बारम्बार लेखे। त्यसैले युहन्नाको सुसमाचार चाहिँ विश्वास गरोस् भनेर लेखिएको हो, विश्वास नगरेकोहरूको लागि लक्षित हो। त्यसैले तपाईँहरू मध्ये तपाईँले यदि खै मैले विश्वास गरेँ कि गरेन, विश्वास कसरी गर्ने, अनि खास के हो विश्वास भनेको, विश्वास विश्वास भन्छ सबैले, म कसरी विश्वास गर्ने, त्यो प्रश्न तपाईँको जीवनमा छ भने तपाईँले चाहिँ युहन्नाको सुसमाचार पढ्नु भने तपाईँलाई धेरै मद्दत हुन्छ। तर युहन्नाले चाहिँ 3 चिठीहरू पनि लेखे, पत्रहरू लेखे विश्वासीहरूलाई, प्रभुको जनहरूलाई। पहिलोको नाम चाहिँ त्यसैले युहन्नाको पहिलो पत्र भनेको छ, अनि यो चाहिँ वृद्ध भइसकेपछि लेखेको पत्र हो। प्रभुलाई चिनेको धेरै वर्ष भइसकेको थियो उसले, होइन लगभग 50-60 वर्ष जस्तो, 90 सालतिर लेखेको, अहिले 2016 साल हो भने उसले 90 सालतिर धेरै वर्ष अगाडि यो पत्र लेखेको हो। अनि उसले कसलाई लेखेको हो भने साना नानीहरू भनेर लेखेको छन्, 2 अध्यायको 1 पदमा हेर्नुहोस् त, 2 अध्यायको 1 पदमा मेरा साना नानीहरू हो भनेर। अनि एकचोटि फेरि पल्टाउनुहोस् त 2:12 हे साना नानीहरू हो भन्दै लेख्दैछ। अनि त्यो भनाएको मतलब चाहिँ सरु प्रशंसक जस्तो सानो नानीहरूलाई नै भनेर लेखेका थिए, होइन है, उनीहरूलाई पनि हुनसक्छ तर वास्तवमा यो चाहिँ विश्वासमा सानो नानीहरू भनेर, विश्वासमा नयाँहरू, प्रभुलाई भर्खरै चिनेकाहरू, हुर्कनै गरेको आत्मिक नानीहरू भन्न खोजेको। हुन त यो पत्रमा उसले ठुलाहरूलाई पनि लेखाएको छ, जस्तो कि हे बाबुहरू भनेर उनले भन्छन्, जस्तो कि 2 अध्यायको 12-13 पदमा हेर्नुहोस् त, हे बाबुहरू हो म तिमीहरूलाई लेख्दछु भनेको छ। त्यसैले यहाँ विश्वासमा अलिकति पापहरूलाई पनि लेखेको छ, अनि विश्वासमा कोही एकदम नानी पनि छैनन्, एकदम पाको पनि छैनन्, अनि बिचमा छन्, उनीहरूलाई के भन्ने भयो, उनीहरूलाई चाहिँ हे जवानहरू भनेको छ। अनि जस्तो कि यहाँ 13 पदकै बिचमा छ, 13 पदको बिचमा त्यहाँलाई चाहिँ हे जवानहरू हो म तिमीहरूलाई लेख्दछु किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। यसरी तर समग्रमा यो विश्वासीहरू प्रभुका जनहरू जसलाई चाहिँ भाइहरू भनेको छ, 2:7 हेर्नुहोस् त, 2:7 भाइहरू हो पनि भनेको छ। तर धेरै पटक चाहिँ साना नानीहरू भनेको छ, धेरै पटक चाहिँ। त्यसैले कति कुराहरू चाहिँ नयाँ क्रिस्चियनहरूको लागि हो, उनीहरूको लागि मात्र नभए पनि उनीहरूको लागि चाहिँ लक्षित छ। अनि 5 अध्यायको 13 पदमा एकचोटि हेर्नुहोस् कुन उद्देश्यले उनीहरूले लेखे, है युहन्नाको सुसमाचार चाहिँ किन लेखे रे, विश्वास गरोस् अनन्त जीवन पाओस् भनेर लेखे युहन्नाले, 21 अध्याय छ त्यहाँ। तर यो पत्र चाहिँ विश्वास गरोस् भनेर लेखा होइन, विश्वास गरिसकेकाहरूलाई लेखेको, त्यो धेरै महत्त्वपूर्ण छ, विश्वास गरिसकेकाहरूलाई। अनि त्यसैले बाइबल पढ्दा तपाईँले चाहिँ त्यो जान्नु आवश्यक छ, जुनै पनि पद पढ्न साथ ओ यो मेरो लागि भनेर चाहिँ ठान्न खास मिल्दैन है। तपाईँले यदि प्रभु यीशुलाई आफ्नो मुक्तिदाताको रूपमा लिइसक्नु भएको छैन, अनन्त जीवन पाउनु भएको छैन भने धेरै कुराहरू यहाँ चाहिँ तपाईँको लागि होइन, तपाईँलाई हुन सक्थ्यो तपाईँले प्रभु येशूलाई लिनुभयो भने, तर उहाँलाई नलिएसम्म त तपाईँको कुनै अधिकारै छैन, यो प्रयोग गर्न सक्नुहुन्न, असम्भव। तर अर्कोतिर तपाईँले चाहिँ प्रभु येशूलाई लिइसक्नुभयो भने, उहाँको साना नानीहरू सन्तान हुनुहुन्छ भने चाहिँ यहाँ तपाईँको लागि कुराहरू छ है। अनि अझ पनि वास्तवमा छुट्याउनु पर्ने हुन्छ है, ए त्यसो भए म परमेश्वर सन्तान भएपछि त जम्मै कर्लपै मेरो लागि हो भनेर सोचिएला, एक हिसाबले हो पनि, तर कति कुराहरू चाहिँ नियमहरू विशेष गरी चाहिँ इजरायलीहरूको लागि मात्र हुन्छ। जस्तो कि पुरान नियमको धेरै नियमहरू है, खाने बारेमा, खानेकुराको बारेमा नियमहरू, अनि साथै बिउ छर्नेको बारेमा नियमहरू, दिनहरू मान्ने विषयमा नियमहरू है, अनि शुद्धिकरणका नियमहरू, बच्चा जन्मिँदा, छोरा जन्मिँदा, छोरी जन्म, त्यो चाहिँ हामी नयाँ नियमका क्रिस्चियनहरूको लागि लागु हुँदैन। यो कुराहरू पछि अझ हामीले अध्ययन गरौँ, यो भिन्नताहरू। तर सिद्धान्त के हो भने, कुन भाग कसको लागि लेखिएको जान्नु ज्यादै महत्त्वपूर्ण छ। अब पहिलो योभन्दा पाँचको तेह्रमा चाहिँ यहाँ स्पष्ट लेखेको छ यो पत्र कसलाई लेखेको हो। पहिलो पाँचको तेह्र, पाँचको तेह्रमा म पढ्छु, मैले तिमीहरूलाई अर्थात् परमेश्वरका पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु। देख्नुभयो, परमेश्वरको पुत्रको नाममा विश्वास गर्नेहरूलाई कि नगर्नेहरूलाई लेखेको छु, गर्नेहरूलाई, गर्नेहरूलाई लेखेको छु है। किन लेखेको छ त, तिमीहरूसँग, तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाहा होस्, तिमीहरूसँग अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाहा होस् भनेर मैले लेखेको छु। तिमीहरूले अनन्त जीवन पाओ भनेर मैले लेखेको होइन, तर तिमीहरूले अनन्त जीवन पाइसक्यो, तिमीहरूसँग अनन्त जीवनै छ भन्ने कुरा तिमीहरूलाई निर्धक्क साथ, निश्चयता साथ, बिना शङ्का, पूरा निश्चयता होस् भनेर मैले लेखेको भन्दैछ। अनि त्यसैले तपाईँसित अनन्त जीवन छ कि छैन, तपाईँ परमेश्वरको पुत्रमा साँच्चै विश्वास गरेर मुक्ति पाएको परमेश्वरको सन्तान, सानो नानी भएको एउटा व्यक्ति हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्न भने कहिलेसम्म तपाईँ बाहिर बसिरहनुहुन्छ? कहिलेसम्म तपाईँ चाहिँ ख्रिस्टको बारेमा सुनेर पनि तपाईँ पश्चाताप नगरिकन बस्नुहुन्छ? कहिलेसम्म चाहिँ तपाईँले चाहिँ उहाँ तपाईँको लागि क्रुसमा मर्नुभएको कुरा सुनेर उहाँ गाडिएर बौरी उठिसक्नुभयो, पिताको दाहिने हातमा हुनुहुन्छ, सारा संसारलाई उहाँले निम्तो गरिरहनु भएको छ, कहिलेसम्म त्यो निम्तो सुनेर मात्र बस्नुहुन्छ? त्यो त गर्नु हुँदैन, तपाईँले चाहिँ जवाफ दिनुपर्छ। म कहाँ आओ भन्नुभएको छ, तिमीलाई विश्राम दिनेछु, पश्चाताप गरेर भन्नुभएको छ, पाप क्षमा पाउनेछ, रोज्नुपर्छ। यदि रोजिसक्नु भएको छ भने चाहिँ कति कुराहरू जुन आज म बाँड्नेछु तपाईँलाई हुन्छ। तर म चाहिँ यहाँ बाँड्दाखेरि चाहिँ तपाईँहरू कतिजनाले अझ पनि मुक्ति पाउनु भएको छैन, त्यसैले तपाईँलाई पनि कुनै सत्यताहरू चाहिँ म बाँड्नेछु जुन तपाईँलाई मद्दत हुनेछ प्रभु येशूलाई चिन्नलाई। अब पल्टाउँ हामी एक अध्यायको एकदेखि हामी दस पद पुरै त्यो अध्याय पढौँ। समय हामीलाई नहोला, हामी जति भ्याउँछौँ त्यति अध्ययन गर्नेछौँ। एकदेखि दस पद म पढ्नेछु, पहिले भन्दा एकको एकदेखि दस है। अनि छ नि वास्तवमा तपाईँहरूलाई म चाहिँ यसो गर्नु पर्ला, यो खण्ड पढ्नु अगाडि यहुन्नाको सुसमाचार एक अध्यायमा जाउँ त हामी, अनि त्यो अध्यायको पहिलो अठार पदहरू पढ्नेछौँ। आज यो दुईटा लामो लामो खण्डहरू नै पढ्नेछौँ, यहुन्ना एकको एकदेखि अठार पहिला। अनि औँला चाहिँ नछोड्नु चाहिँ त्यो पहिलो पत्रमा चाहिँ, किनभने त्यहाँ लगत्तै हामी फर्किहाल्नेछौँ र त्यहाँबाटको त्यो दसवटा पदहरू पढ्नेछौँ। पहिला चाहिँ यहुन्नाको सुसमाचार त्यही व्यक्तिले लेखेको। अनि साँच्चै एउटा अर्को कुरा, यहुन्नाले चाहिँ अर्को एउटा किताब पनि लेखेका छन् बाइबलमा, अहिलेसम्म त चार भयो, यहुन्नाको सुसमाचार एक, यहुन्नाको तिनवटा पत्र एक दुई तिन, तिन र एक चार भयो नि त होइन सीता दिदी, यहुन्ना चेला है चारवटा लेखा रहेछन्। तर अझ अर्को लेखा छन्, कसैलाई थाहा छ दाजुभाइहरूमध्ये, प्रकाशको पुस्तक, बाइबलको अन्तिम पुस्तक है, भविष्यवाणीको पुस्तक, सम्पूर्ण बाइबललाई चाहिँ ट्याक्कै समेटेर चाहिँ कम्प्लिट गर्ने पुस्तक, अचम्मको पुस्तक चाहिँ यही यहुन्ना एउटा महाजीद्वारा लेखियो, प्रभुको आत्माद्वारा। त्यसैले उनले पाँचवटा पुस्तक लेखे, अनि एउटा चाहिँ अलिकति अध्ययन गर्न लागिरहेछन्। पहिला चाहिँ यहुन्नाको सुसमाचारको एक एक अध्यायमा चाहिँ हामी पहिलो अठार पदहरू पढ्नेछौँ, अनि म सँगसँगै हेर्नु होला बाइबलमा, सुन्नु होला ध्यान दिएर। लेखेको छ, सुरुमा वचन हुनुहुन्थ्यो, अनि वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ नै सुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो, सबै कुराहरू उहाँद्वारा हुन आए, अनि हुन आएका कुराहरूमध्ये कुनै पनि उहाँ बिना हुन आएन। उहाँमा जीवन थियो, अनि त्यो जीवन मानिसहरूको ज्योति थियो, अनि त्यो ज्योति अन्धकारमा चम्कन्छ अनि अन्धकारले त्यसलाई बुझ्न सकेन। परमेश्वरबाट पठाइएका एकजना मानिस थिए जसको नाम युहन्ना थियो। सबैले उनीद्वारा विश्वास गरून् भनेर ज्योतिको विषयमा गवाही दिनलाई उनी साक्षीका निम्ति आए। उनी चाहिँ त्यो ज्योति थिएन, तर त्यस ज्योतिको विषयमा गवाही दिन भनी उनी पठाइए। साँचो ज्योति उहाँ हुनुहुन्थ्यो जसले यस संसारमा आउने हरेक मानिसलाई उज्यालो पार्नुहुन्छ। उहाँ संसारमा हुनुहुन्थ्यो अनि उहाँद्वारा संसार हुन आयो अनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै कहाँ आउनुभयो अनि उहाँका आफ्नैले चाहिँ उहाँलाई ग्रहण गरेन, तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो, अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन्। जो न त रगतबाट, न त शरीरको इच्छाबाट, न त मानिसको इच्छाबाट, तर परमेश्वरबाट जन्मेका हुन्। अनि वचन शरीर हुनुभयो अनि हाम्रा माझमा अनुग्रह र सत्यताले पूर्ण भएर बास गर्नुभयो अनि हामीले पिताका एक मात्र जन्माएका पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। युहन्नाले उहाँकै विषयमा गवाही दिए अनि यसो भन्दै कराए, उहाँ यहाँ हुनुहुन्छ, के अरे माफ गर्नुहोस्, यहाँ उहाँ हुनुहुन्छ जसको विषयमा मैले भने, जो म पछि आउनुहुन्छ उहाँ म भन्दा पहिलो हुनुभएको छ, किनभने उहाँ म भन्दा अघि हुनुहुन्थ्यो। स्वरूपत अनि उहाँकै परिपूर्णताबाट हामी सबैले पाएका छौँ अनि अनुग्रहमाथि अनुग्रह, किनभने मूसाद्वारा व्यवस्था दिइएको थियो, तर अनुग्रह र सत्यता चाहिँ येशु ख्रीष्टद्वारा आए। परमेश्वरलाई कुनै मानिसले कहिले देखेको छैन, जन्माइएका एउटै पुत्रले मात्र जो पिताको छातीमा हुनुहुन्छ उहाँले नै पिताको विषयमा बताउनु भएको छ। यो भए युहन्नाको सुसमाचारको परिचय, पहिलो 18 पद। अब चाहिँ हामी युहन्नाको पहिलो पत्रमा जाउँ र त्यहाँको हामी चाहिँ के गरौँ भने, मेरो विचारमा चाहिँ पढ्न चाहिँ पढौँ ल, 10 पद पढौँ होइन, त्यो सबै हामीले अध्ययन गर्न नपाए पनि सन्दर्भ हामीलाई अति नै आशिषपूर्ण हुन्छ। 1:1-10 भेटाउनु भए अनि मलाई खुसी लाग्छ, जो पढ्न सिक्दै हुनुहुन्छ तपाईँहरू पनि बाइबलमा पछ्याइरहनु भएको छ, औँलाले भए पनि है म बिस्तारै पढ्ने प्रयास गर्नेछु, आफ्नै आँखाले ती शब्दहरू देख्नु चाहिँ एकदमै महत्त्वपूर्ण छ। जीवनको वचनको विषयमा जो सुरुदेखि नै हुनुहुन्थ्यो, जसलाई हामीले सुनेका छौँ, जसलाई हामीले आफ्नै आँखाले देखेका छौँ, जसलाई हामीले नियालेर हेरेका छौँ र हाम्रा हातहरूले समातेका छन्, अनि यो जीवन प्रकट हुनुभयो र हामीले देखेका छौँ र गवाही दिन्छौँ अनि तिमीहरूलाई अनन्त जीवनको समाचार सुनाउँछौँ, जो पितासँग हुनुहुन्थ्यो र हामी कहाँ प्रकट हुनुभयो, तिमीहरूले पनि हामीसँग संगति पाओ भनेर हामीले जे देखेका र सुनेका छौँ सो कुरा तिमीहरूलाई सुनाउँछौ, अनि हाम्रो संगति साँच्चै पितासँग र उहाँका पुत्र येशू ख्रीष्टसँग छ, अनि तिमीहरूको आनन्द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौ। 5 अनि जुन समाचार हामीले उहाँबाट सुनेका छौँ र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अन्धकार छँदै छैन, उहाँसँग हाम्रो संगति छ भनी हामी भन्छौँ, तर अन्धकारमा हिँड्छौँ भने हामी झुट बोल्दछौँ र सत्य काम गर्दैनौँ। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौँ भने एकअर्कासँग हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशु ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। हामीसँग पाप छैन भनी हामी भन्छौँ भने हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हामीलाई हाम्रो पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नका निम्ति उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। हामीले पाप गरेका छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुट तुल्याउँछौँ र उहाँको वचन हामीमा छैन। पहिलो याद गर्नुहोस्, त्यो दुईटा पदहरू हामी हेर्न लागिरहेछौँ। पहिलो दुईटा पदहरू यहाँ चाहिँ छोटकरीमा के बताएको छ भने प्रभु येशु ख्रीष्टको बारेमा बताएको छ, अनि उहाँलाई चाहिँ वचन भनेर जनाइएको छ। सुरुमा वचन हुनुहुन्थ्यो, यो नाममा पनि सुसमाचारमा अनि यो पत्रमा पनि। प्रभु येशु अथवा वचन चाहिँ कोसँग हुनुहुन्थ्यो भने पितासँग हुनुहुन्थ्यो। एकदमै महत्त्वपूर्ण सत्यता, प्रभु येशु चाहिँ वचन पितासँग हुनुहुन्थ्यो, कहिलेदेखि हुनुहुन्थ्यो, अनि यो एक पदले नै बताउँछ, सुरुदेखि नै हुनुहुन्थ्यो, अर्थात् उहाँ अनन्तदेखि हुनुहुने व्यक्ति हुनुहुन्छ प्रभु येशु। उहाँ चाहिँ 2000 वर्ष अगाडि मात्र उहाँ चाहिँ सुरु भएको होइन, जन्मेको चाहिँ हो मानिसको रूपमा, त्यो हेर्न लागिरहेछ, तर उहाँ चाहिँ सुरुदेखि नै आकाश पृथ्वी सबै थोक हुनुभन्दा अगाडि नै पितासँग अनन्तदेखि हुनुहुन्थ्यो, उहाँलाई वचन भनिएको छ। अनि अर्को कुरा के बताएको छ नि, यो 1 र 2 पदमा चाहिँ जो सुरुदेखि नै पितासँग हुनुहुन्थ्यो यो वचन भन्ने व्यक्ति प्रभु येशु अनन्तदेखि, उहाँ चाहिँ प्रकट हुनुभयो, हामीका प्रकट हुनुभयो भनेर युहन्नाले भन्छ। हामीले आफ्नै आँखाले देख्यौँ, कानले सुन्यौँ, हाम्रो हातले समाउन सक्यो, उहाँलाई निहालेर हेऱ्यौँ भन्दैछ। मान्छे नै भन्नुभयो, सुन्न सक्थ्यौँ हड्डी र मासु। अब यो पहिलो दुईटा पदहरूमा त्यसैले चाहिँ प्रभु येशूको बारेमा एकदम महत्त्वपूर्ण सत्यताहरू बताएको पाउँछौँ। पहिलो कुरा चाहिँ 1:1 जो सुरुदेखि नै हुनुहुन्थ्यो भन्ने बयानबाट हामीले के बुझ्छौँ भने प्रभु येशू ख्रीष्ट चाहिँ अनन्तको व्यक्ति हुनुहुन्छ, अनन्त व्यक्ति, उहाँको न सुरु छ न अन्त छ, उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ, अनन्त व्यक्ति हुनुहुन्छ। दोस्रो कुरा चाहिँ हामीले प्रभु येशूको बारेमा के सिक्छौँ भने उहाँ चाहिँ पितासँग हुनुहुन्थ्यो भन्ने कुरा, पिताको छातीमा भनेर पनि पढ्यो हामीले। यो कुरा ज्यादै महत्त्वपूर्ण छ, किनभने यो चाहिँ कुन सत्यता हो भने बाइबलको अति महत्त्वपूर्ण कुरा, परमेश्वरको सत्यता, त्यो चाहिँ त्रिएकताको सत्यता। परमेश्वर चाहिँ एकमात्र हुनुहुन्छ, तैपनि उहाँ चाहिँ 3 व्यक्तिहरू मिलेर एक हुनुहुन्छ। त्यहाँ पिता हुनुहुन्छ सधैँदेखि, पुत्र हुनुहुन्छ सधैँदेखि, अनि पछि हामी पढ्दै जान्छौँ यो पत्र र अन्य थुप्रै ठाउँमा त्यहाँ चाहिँ तेस्रो व्यक्ति पनि हुनुहुन्छ, पवित्र आत्मा। है, पवित्र आत्मा भनेको के हो सोध्दै हुनुहुन्थ्यो हिजो पार्वती बहिनीले, होइन मलाई के हो पवित्र आत्मा, पवित्र आत्मा चाहिँ परमेश्वर हुनुहुन्छ। जस्तो पिता परमेश्वर हुनुहुन्छ, उस्तै पुत्र पनि परमेश्वर नै हुनुहुन्छ, सुरुदेखि नै हुनुहुन्छ, अनि त्यस्तै पवित्र आत्मा पनि सुरुदेखि नै परमेश्वर नै हुनुहुन्छ। 3 व्यक्तिहरू हो, शक्ति मात्र होइन तर व्यक्ति नै, तर अद्भुत हिसाबले चाहिँ उहाँ एक परमेश्वर हुनुहुन्छ, एउटै परमेश्वर हुनुहुन्छ, अनि त्यो चाहिँ ज्यादै नै रहस्य हो। तर परमेश्वरले म यस्तै छु भन्नुभएको छ, अनि यहाँ यो पहिलो दुईटै पदमा त्यसको सत्यता हामी देख्छौँ। अनि अर्को कुरा प्रभु येशूको बारेमा यहाँ के देख्छौँ भने 2 पदमा जसरी भनिएको छ, अनि यो जीवन के हुनुभयो अरे, 2 पदमा हेर्नुहोस् त, अनि यो जीवन के हुनुभयो, प्रकट, त्यो शब्द प्रकट। यसबाट हामी के सिक्छौँ भने प्रभु येशू चाहिँ प्रकट हुनुभयो, प्रकट हुनुभएको भने त देखिनु, छर्लङ्ग देखिनु, प्रकट। हेर्नुहोस्, परमेश्वर अदृश्य हुनुहुन्छ, परमेश्वरलाई देख्न सकिँदैन, पिता पुत्र पवित्र आत्मा अदृश्य परमेश्वर सदा सर्वदेखि हुनुहुन्थ्यो, तर एक समय आएर अचम्मको कुरा गर्नुभयो परमेश्वरले, ती 3 मध्ये 1 अर्थात् पुत्र चाहिँ देखिने गरिक आउनुभयो, वा मानिस बन्नुभयो भनेको होइन, प्रकट हुनुभएको माने चाहिँ वा मान्छे बन्नुभएको, जसरी हामीले चाहिँ युहन्नाको सुसमाचारमा याद छ तपाईँलाई 1:14 छिटो पढ्दै थिएँ, तर त्यहाँ के लेखेको थियो भने जो वचन सुरुदेखि हुनुहुन्थ्यो, वचन चाहिँ के हुनुभयो, शरीर हुनुभयो। धन्यवाद तपाईँले ध्यान दिइरहनु भएको छ, साथै मलाई पछ्याइ पनि रहनु भएको छ। शरीर हुनुभयो भनेको के हो, उहाँ मानिस बन्नुभयो भनेको, है, हार्ड छाला मासु रगत मुटु फोक्सो सबै कलेजो मानिसै बन्नुभयो, एउटा कन्याबाट जन्मिनु भयो, यो चाहिँ अद्भुत अद्भुत कुरा हो. परमेश्वर मानिस बन्नुभयो अनि फलस्वरूप त्यसैले चाहिँ यूहन्नाले भन्न सक्यो हाम्रै आँखाले देखेको छ, हाम्रै कानले सुनेका छौँ, उहाँको स्वर बोलेकै सुनेको छ, अझ देखे मात्र होइन निहालेर हेरेको छौँ है. एकदम त्यसलाई चाहिँ अनुसन्धान गरेर त्यो व्यक्तिलाई हामीले देख्यौँ. 3.5 वर्षसम्म यूहन्ना साथ हिँडेको हो प्रभु येशूसँग. त्यो 12 जना चेलाहरू एउटै डुङ्गामा गए, एउटै ठाउँमा उहाँहरू सुत्नुहुन्थ्यो, सँगै खानुहुन्थ्यो, बाटोमा हिँड्नुहुन्थ्यो, विभिन्न परिस्थितिमा बिहान बेलुका एकदमै राम्रोसँग हेरेको हो. अनि उसले चाहिँ गवाही दिँदैछ है, उहाँ साँच्चै प्रकट हुनुभयो, अनन्तको परमेश्वर मान्छे हुनुभयो भनिरहेछ यहाँ. कस्तो भने यूहन्नाले यो पत्र लेख्दाखेरि चाहिँ त्यहाँ एउटा झुटो शिक्षा, विभिन्न झुटो शिक्षा उहिलेदेखि नै शैतानले चाहिँ भइलाइरहेछ. अनि त्यो झुटो शिक्षा अनुसार चाहिँ के भन्थ्यो भने ख्रिस्ट चाहिँ मानिस होइन भन्थ्यो, शरीरमा आएको होइन भन्थ्यो, शरीरमा आए जस्तो मात्र हो भन्थ्यो. त्यो ज्यादै ठुलो झुटो शिक्षा हो, किनभने परमेश्वरले आफूलाई यसरी प्रकट के अरे आफ्नो बारेमा यति स्पष्ट साथ भन्नुभएको छ कि वचन शरीर हुनुभयो, उहाँ मान्छे नै बन्नुभयो. यति महत्त्वपूर्ण छ किनभने उहाँ मान्छे बनेकोले नै हाम्रो लागि मर्न सक्नुभयो, हामीलाई बचाउन सक्नुभयो, फलस्वरूप उहाँ हाम्रो मुक्तिदाता हुन सक्नुभयो. यो चाहिँ सानो कुरा होइन. अनि यो पहिलो कुरा उनले भन्छ, तर छ नि किन प्रभु येशूलाई वचन भनिएको प्रश्न उठ्छ. दुईटा कुरालाई वचन भनिएको छ, हामीले दुईटा कुरालाई वचन भनेर बुझ्छौँ बाइबलमा. एउटा चाहिँ यो लिखित पवित्र शास्त्रलाई पनि परमेश्वरको वचन भनिन्छ, परमेश्वरको मुखको बोली हो, उहाँको वचन हो. तर दोस्रो चाहिँ जुन व्यक्तिको बारेमा यो पवित्र शास्त्रले बताउँछ त्यो व्यक्तिलाई पनि वचन भनिएको छ, अनि त्यो व्यक्ति चाहिँ प्रभु येशू हो. अनि यो सम्पूर्ण वचन उहाँमा केन्द्रित छ, केन्द्रित एकदम केन्द्रमा चाहिँ उहाँलाई नै राखिएको छ. पितालाई प्रकट भएको छ, पुत्रलाई प्रकट भएको छ, पवित्र आत्मालाई प्रकट भएको छ, तर केन्द्रमा चाहिँ अझ पुत्रलाई राखिएको छ. त्यो पनि अचम्म छ, परमेश्वरले यसरी नै प्रकट गर्नु भएको छ. अनि त्यसैले प्रभु येशू चाहिँ परमेश्वरको हामीसितको कुरा हो. परमेश्वर तपाईँसँग मसँग कसरी कुरा गर्ने, एउटा चाहिँ पवित्र शास्त्रद्वारा, तर अझ भन्यो भने उहाँको पुत्रद्वारा, किनभने यसको विषय नै उहाँ हुनुहुन्छ. परमेश्वर आफ्नो पुत्रद्वारा हामीसँग कुरा गरिदिनुहुन्छ. परमेश्वर तपाईँको कुरा हामी सुन्न चाहन्छौँ, तपाईँ केही भन्नु छ हामीलाई भन्यो भने चाहिँ मेरो पुत्रलाई हेर, यिनैको कुरा सुन, मेरो पुत्र मैले पठाएँ, अनि तिमीले के गर्छौ. यही नै हो परमेश्वरको सन्देश नै, उहाँको पुत्र येशू ख्रीष्ट. अनि अर्को कुरा यहाँ के भनेको छ, पहिलो शब्द योना 1:1, उहाँलाई वचन मात्र भनेको छैन, उहाँलाई चाहिँ जीवनको वचन भनेको छ. प्रभु येशू चाहिँ जीवनको वचन भनेको छ. यसको माने चाहिँ पहिला चाहिँ प्रभु येशू नै जीवन हुनुहुन्छ, कसैबाट नपाएको जीवन भन्न खोजेको चाहिँ उहाँसँग भएको जीवन चाहिँ एकदम अद्वितीय छ. उहाँ आफैमा जीवन छ, उहाँलाई कसैले जीवन दिनु परेन. झुटा शिक्षकहरूले चाहिँ अर्कै सिकाउँछ, उनीहरूले भन्छन् पिताले चाहिँ पुत्रलाई जीवन दिएको भन्छ, सही होइन. यहोवाका साक्षीहरूले भन्छ यहोवा चाहिँ अनन्तदेखि हो तर पुत्रलाई बनाएको भन्छ. अह, प्रभु येशू नै जीवन हुनुहुन्छ, अर्थात् उहाँले उहाँ आफैमा जीवन छ, पितासँग पनि त्यस्तो जीवन छ, पुत्रसँग पनि छ, पवित्र आत्मासँग पनि छ, उहाँ एउटै परमेश्वर हुनुहुन्छ. अनि परमेश्वरसँग भएको जीवन चाहिँ कतैबाट पाएको होइन. अनि त्यसैले उहाँको एउटा नाम चाहिँ पुरानो नियममा के छ भने म हुँ भन्ने नाम छ उहाँको नामै. तपाईँको नाम के हो, मोसाले सोध्छ, उहाँले भन्नुहुन्छ म हुँ जो म हुँ, म हुँ, अर्थात् म चाहिँ आफैमा जीवन भएको व्यक्ति हुँ. हामी कसैले पनि त्यो भन्न सक्दैनौँ, सबै थोकहरू चाहिँ उहाँबाट हुन आए. त्यसैले चाहे बोट बिरुवा होस्, चाहे पशु पक्षी होस्, चाहे हामी मानिस जाति होस्, अथवा स्वर्गदूतहरू ती सबले के भन्नुपर्छ भने हामीलाई चाहिँ उहाँले बनाउनु भयो, त्यो चाहिँ सत्य कुरा हुन्छ। उहाँले मलाई बनाउनु भयो, म आफूलाई बनाइनँ, त्यो चाहिँ सत्य हो। तर प्रभु येशूले चाहिँ के भन्न सक्नुहुन्छ, मलाई कसैले पनि बनाए, म हुँ जो म हुँ, अनन्तदेखि छु, पिता पुत्र पवित्र आत्मा, उहाँ चाहिँ जीवन हुनुहुन्छ। त्यसैले प्रभु येशू चाहिँ जीवनको वचन हुनुहुन्छ। तर जीवन भन्नाले कस्तो जीवन, एकको दुई पदमा हेर्नुहोस् त, एकको दुई पदमा चाहिँ यस्तो पनि भनेको छ, अनि यो जीवन प्रकट हुनुभयो र हामीले देखेका छौँ र गवाही दिन्छौँ, यो भन्नाले भन्छ, अनि तिमीहरूलाई अनन्त जीवनको समाचार सुनाउँछ जो पितासँग हुनुहुन्थ्यो, हामी कहाँ प्रकट हुनुभयो। प्रभु येशू चाहिँ अनन्त जीवन पनि भनेको छ उहाँलाई, यो चाहिँ शरीरको जीवनभन्दा बढी हो। शरीर त पछि उहाँले धारण गर्नुभएको हो, हामीसँग भएको शरीर जीवनभन्दा बढी हो यो। त्यसैले यो अनन्त जीवन, अर्को कुरा चाहिँ यो अनन्त जीवन भनेको चाहिँ सधैँ 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 बाँच्नु मात्र भनेको होइन, कतिले चाहिँ त्यो भन्ठान्छ, सायद तपाईँहरूलाई पनि कतिलाई त्यही लाग्छ होला। अनन्त जीवन भने के हो भने यो सदा 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 रहिरहने जीवन भन्ठान्नु होला, तर वास्तवमा त्यति मात्र होइन, किनभने मुक्ति नपाएकाहरू पनि सदा सर्वदा सदा सदा बाँचिरहनेछन्। तर कहाँ बाँचिरहनेछन्, अनन्त आगोमा तडपिरहनेछन्, उनीहरू रुवावासी र दारा किटाईको ठाउँमा पुग्नेछन्। त्यसलाई अनन्त जीवन भनिँदैन, त्यसलाई चाहिँ बाइबलमा चाहिँ दोस्रो मृत्यु भनेको छ, जीवन होइन मृत्यु भनेको छ। त्यसैले अनन्तसम्म नरकमा बस्नु त अनन्त जीवन होइन, त्यो दोस्रो मृत्यु हो। त्यसैले मान्छे हामी पापी भएकोले त त्यहाँ जानु पर्ने हो, म पनि त्यहीँ गइरहेको थिएँ, प्रभु येशू अनन्त जीवनलाई नपाएसम्म। यसबाट के बुझ्छ भने हरेक मान्छेलाई अनन्त जीवन चाहिएको छ, अनि त्यसैले परमेश्वरको योजनामा चाहिँ यो जीवन प्रकट हुनुभयो, अनन्त जीवन नै आउनुभयो। के हो खास अनन्त जीवन, योना 17:3 चाहिँ मसँग पल्टाउनु होला, योना 17:3 ज्यादै महत्त्वपूर्ण पद, यहाँ सत्यता सिकाएको छ, योना 17:3 योना 17:3 हो, तपाईँलाई अनन्त जीवन चाहिन्छ, शरीरको जीवन मात्र भएर पुग्दैन। तपाईँ जति स्वस्थ भए पनि, तपाईँको रोग निको भए पनि, तपाईँ एक दिन मर्नुहुन्छ, अनि तपाईँसँग अनन्त जीवन छैन। अनन्त जीवन के हुँदा, अनन्त जीवन चाहिँ यो हो, प्रभु येशूले यहाँ पितासँग कुरा गर्दै हुनुहुन्छ, देख्नुभयो दुई फरक फरक व्यक्ति हुनुहुन्छ, पितासँग कुरा गर्दै हुनुहुन्छ। त्यो कुरा चाहिँ एक पदमा उल्लेख छ, 17:1 येशूले यी कुराहरू बोल्नुभयो, आफ्ना आँखा स्वर्गतिर उठाउनुभयो र भन्नुभयो, हे पिता समय आइपुगेको छ। भनेको मतलब उहाँ चाहिँ अब क्रुसमा जाने, हाम्रो लागि पाप बोकेर बलि हुने, अनि रगत बगाएर हाम्रो पापको छुटकाराको दाम तिरिदिने समय आएको छ, अनि त्यसपछि गाडिएर बौरी उठेर फेरि पिता कहाँ फर्केर जाने समय आएको थियो। लगभग 33 वर्षको लागि चाहिँ अनन्तको पुत्र चाहिँ यो संसारमा चाहिँ मानिसको रूपमा हिँड्नु भयो, मानिसै बनेर, अब चाहिँ समय आएको छ म फर्किनेलाई भन्दै हुन्छ। तर तीन पदमा हेर्नुहोस् त, उहाँले के पनि प्रार्थना गर्नुभयो, कुरा गर्नुभयो पितासँग, तीन पद, अनि तिनीहरूले भनेको मानिसहरूले, जो कोही मानिसहरूको कुरा गर्दछ, तपाईँ एकमात्र सत्य परमेश्वरलाई र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन्, अनन्त जीवन यही हो भन्नुभएछ। बुझ्नुभयो, ध्यान दिनुभयो यसमा, प्रभु येशूले भन्नुभयो अनन्त जीवन यही हो। अनन्त जीवन भनेको चाहिँ एकमात्र सत्य परमेश्वरलाई चिन्नु हो। कसरी चिन्नु हो, उहाँले पठाउनु भएको पुत्र येशू ख्रीष्टलाई चिनेर परमेश्वरलाई चिन्नु। प्रभु येशू बिना हामी परमेश्वर कहाँ जान सक्दैन। चिन्नु भन्ने कुरा चाहिँ चिन्नु, एकछिन सोच्नुहोस् है यसको बारेमा, अनि यसरी सोच्नुहोस् है, के अरे हाम्रो जब हामीले सोच्छौँ हाम्रो जस्तै अघि हामीले भन्दै थियौँ हाम्रो देशको राष्ट्रपति होइन देशको राष्ट्रपति चाहिँ को भन्यो भने सायद हाम्रो यहाँ युवा भाइहरूले सक्नुहुन्छ होला जसो भाइलाई थाहा छ हाम्रो देशको राष्ट्रपति को हो के अरे मेरो कान जो ठिकै भन्नुभएको होला उहाँले कुन चाहिँ यादव हो कि चेन्ज भइसक्यो पहिल्यै के हो नि त हजुर ए विद्या देवी अँ ठिक ल मैले पनि यहाँ आइरहेको थिएँ विद्या देवी भण्डारी पहिला मदन भण्डारीको श्रीमती चाहिँ हाम्रो देशको राष्ट्रपति हो एउटा स्त्री मान्छे चाहिँ देशको राष्ट्रपति छ है दसो त्यही भने होइन दसोटि हो भनेको रहेछ अनि चिन्छ है हाम्रो राष्ट्रपति को छ भनेर चिन्छ तर चिन्छौ साँच्चै विद्या भण्डारीलाई नै चिन्छौ त बाबु चिन्छौ भने त एक दुईवटा कुरा गर्नु होइन विद्या भण्डारीलाई चिनेको छैन तर विद्या भण्डारी चाहिँ राष्ट्रपति हो भनेर चाहिँ थाहा छ बुझ्दै हुनुहुन्छ कुनै व्यक्तिको बारेमा जान्नु जस्तै कि हाम्रो देशको राष्ट्रपति फलाना हो भनेर जान्नु नै त्यो व्यक्तिलाई चिन्नु त होइन नि अनि तपाईँले पनि परमेश्वरको बारेमा जानेर प्रभु येशूको बारेमा जानेर धेरै कुरा जानेर पनि उहाँलाई नचिनेको हुनसक्छ अनि त्यसैले चिन्नु भनेको चाहिँ व्यक्तिगत सम्बन्ध हुनु हो चिन्नु भनेको चाहिँ साँच्चै नै त्यो व्यक्तिले तपाईँलाई चिनेको हुनु पर्यो तपाईँले उसलाई चिनेको हुनु पर्यो एउटा सम्बन्ध हुनु पर्यो है उसलाई चाहिँ तपाईँले कुनै न कुनै हिसाबले चाहिँ कुरा गर्ने बाटो हुनु पर्यो है यदि तपाईँले चाहिँ होइन फोन नम्बर पत्ता लगाएर फोन गर्नुभयो म दशरथ के अरे मैले बेसी भाइको सुना होइन दशरथ होइन म दशरथ बोल्दैछु अनि उताबाट फोन आउँछ दशरथ अँ दशरथ चिन्नु भएन मलाई होइन अनि उताबाट राष्ट्रपतिले भन्छ को दशरथ ढ्याङ्ग राखिन्छ होइन चिनेकै रहेनछ त अब धेरैजना व्यक्तिहरूले पनि वास्तवमा परमेश्वरलाई चिनेको छैन हुन त उनीहरू प्रार्थना गर्छन् है परमेश्वरलाई सबै कुरा थाहा छ उहाँले सुन्न सक्छ तर उहाँसँग सम्बन्ध छैन भने वास्तवमा तपाईँले उहाँलाई पिता भन्न सक्नुहुन्न किनभने त्यो उहाँलाई पिता भन्ने अधिकार चाहिँ कहाँबाट आउँछ भने प्रभु येशू ख्रीष्टद्वारा आउँछ जतिले प्रभु येशू ख्रीष्टलाई ग्रहण गरेका छन् उनीहरूले मात्रै परमेश्वरलाई बुवा पिता भन्न सक्छन् तपाईँको सम्बन्ध छ कि छैन अनि त्यसैले अनन्त जीवन भनेको चाहिँ परमेश्वरसँग सम्बन्ध हुनु रहेछ भन्ने कुरा देख्यौँ अनि त्यो सम्बन्ध गाँच्नको लागि चाहिँ प्रभु येशू ख्रीष्ट नै त्यो माध्यम हुनु रहेछ अनि उहाँ मानिस बन्नु पर्यो त्यसको लागि जुन चाहिँ अघि पहिलो तिमोथी दुई अध्यायमा चाहिँ थियो त्यहाँ है एकचोटि पल्टाउन राम्रो छ पहिलो तिमोथी दुई है पाँच पद पहिलो तिमोथी के भयो भने आदम र हवाको चाहिँ परमेश्वरसित सम्बन्ध थियो कि थिएन सुरुमा सुझ्ने बहिनी थियो भन्नुभएको थियो तर उनीहरूसँग खास अनन्त जीवन चाहिँ थिएन मर्यो हामीलाई थाहा छ उनीहरूले चाहिँ रोज्नु पर्थ्यो रोज्ने उनीहरू चाहिँ कस्तो भने न्युट्रलमा जस्तो पाप रहित थिए उनीहरू पाप त गरेका थिएनन् तर उनीहरूले चाहिँ रोज्नु पर्थ्यो परमेश्वरतर्फ कि आफ्नैतर्फ अनि उनीहरूले चाहिँ आफ्नैतर्फ रोजे शैतानको कुरा सुने नखाऊ भनेको रुखको फल खाए पाप प्रवेश भयो सम्बन्ध चाहिँ टुट्यो तर चाहिँ अनन्त जीवन त्यस्तो होइन जब हामीले अनन्त जीवन पाउँछौँ नि त्यो सम्बन्ध कहिले पनि टुट्दैन अचम्मको कुरा छ अनि हामीले अध्ययन गर्दैछौँ मुक्ति पाएपछि त्यो सम्बन्ध कहिले पनि टुट्दैन मुक्ति पाएपछि त्यो मुक्ति कहिले गुमाइँदैन त्यो कुराहरू चाहिँ यहाँ यहुन्नाले बताउँदैछन् बताउँदैछन् आदम र हवासँग त्यो अनन्त जीवन थिएन उनीहरू पापरहित व्यक्ति थिए तर उनीहरूले रोज्नु पर्थ्यो जीवनको रुख थियो उनीहरूले त्यो खान सक्थे तर त्यसको सट्टामा उनीहरूले नखाऊ भनेको रुखको फल खाए मरे परमेश्वरले भन्नुभएको थियो पाप आयो अनि तर परमेश्वरले के गर्नुभयो भने मानिस र पापी मानिस र पवित्र परमेश्वरलाई जोडिदिने एउटा पुल बनाउनु भयो त्यो पुल चाहिँ प्रभु येशू हुनुहुन्छ मध्यस्थ हुनुहुन्छ मध्यस्थ भनेको पुल बीचको जोडिदिने पहिलो तिमोथी दुईको पाँचमा किनभने परमेश्वर एउटै हुनुहुन्छ एउटै मात्र त्रिएक हो तर एक मात्र एउटै परमेश्वर तिनवटा होइन किन परमेश्वर एउटै हुनुहुन्छ अनि परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ अर्थात् ख्रीष्ट येशू ती मानिस भनेछ पुत्र परमेश्वरको पुत्र येशू ख्रीष्ट चाहिँ मानिस बनेर आउनुभयो त्यो चाहिँ उहाँले चाहिँ दुइटैलाई जोड्न सक्नुहुन्छ कसरी भने येशू ख्रीष्ट दुवै हुनुहुन्छ येशू ख्रीष्ट चाहिँ परमेश्वर पनि हुनुहुन्छ सुरुदेखि पितासित हुनुभएको अर्कोतिर उहाँ मानिस शरीर धारण गर्नुभयो त्यसैले मानिस पनि हुनुहुन्छ र मानिसलाई पनि जोड्न सक्नुहुन्छ उहाँ जस्तो त अरू कोही पनि छैन अनि त्यसैले उहाँ नै त्यो पुल हुनुहुन्छ मध्यस्थ हुनुहुन्छ उहाँलाई तपाईँले लिनुभएको छ कि छैन